أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمداً عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. رمضان سے پہلے آن حضرت صلی اللہ علیہ وسلم کے غزوات کا ذکر ہو رہا تھا اور اس حوالے سے جنگ احد کے واقعات بیان کر رہا تھا میں. اس میں آن حضرت صلی اللہ علیہ وسلم کی سیرت کے بارے میں بھی بیان تھا. آج بھی اس حوالے سے بیان کروں گا. روایت میں آتا ہے حضرت سعد بن معاذ کی والدہ آن حضرت صلی اللہ علیہ وسلم کے پاس آئیں. آن حضرت صلی اللہ علیہ وسلم گھوڑے پر سوار تھے اور حضرت سعد بن معاذ گھوڑے کی لگام پکڑے ہوئے تھے. حضرت سعد نے ان کو دیکھ کر آن حضرت صلی اللہ علیہ وسلم سے کہا، یا رسول اللہ صلی اللہ علیہ وسلم، میری والدہ ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا، ان کو خوش آمدید کہو. آپ نے ان کی وجہ سے اپنا گھوڑا روک لیا یہاں تک کہ وہ قریب آ کر آن حضرت صلی اللہ علیہ وسلم کو دیکھنے لگیں. آپ صلی اللہ علیہ وسلم نے ان کے بیٹے حضرت عمر بن معاذ کی شہادت پر تعزیت فرمائی تو انہوں نے کہا، جب میں نے آپ صلی اللہ علیہ وسلم کو صحیح سلامت دیکھ لیا تو بس اب میری مصیبت اور غم ختم ہو گیا. آن حضرت صلی اللہ علیہ وسلم نے ام سعد سے فرمایا، اے ام سعد، تمہیں خوشخبری ہو اور سب شہیدوں کے گھر والوں کو بھی خوشخبری دے دو کہ ان سب کے مقتولین جنت میں ایک دوسرے کے ساتھی ہیں اور سب نے اپنے اپنے گھر والوں کے لیے حق تعالیٰ سے شفاعت اور سفارش کی ہے. یعنی یہ شہادات ہے، انہوں نے اپنے گھر والوں کے لیے بھی سفارش کی ہے اللہ تعالیٰ کے حضور. حضرت ام سعد نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم سب راضی برضا اور خوش ہیں اور اس خوشخبری کے بعد بھلا ان پر کون رو سکتا ہے؟ کیا مقام ہے ان کے ایمان اور اللہ تعالیٰ کی رضا پر راضی ہونے کا؟ پھر انہوں نے آپ صلی اللہ علیہ وسلم سے درخواست کی کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، سب شہیدوں کے پسماندگان کے لیے دعا کریں. چنانچہ آپ صلی اللہ علیہ وسلم نے سب شہداء احد کے گھر والوں کے لیے دعا کرتے ہوئے فرمایا، اللہم اذهب حزن قلوبهم واجبر مصیبتهم واسن الخلف علی من خلفوا. اے اللہ، ان کے دلوں سے غم و علم کو مٹا دے، ان کی مصیبتوں کو دور کر فرما دے، اور شہیدوں کے جو جانشین ہیں انہیں ان کا بہترین جانشین بنا دے. حضرت مسلم عہد رضی اللہ عنہ اہل مدینہ کی فتائیت کا ذکر کرتے ہوئے فرماتے ہیں کہ جب رسول اللہ صلی اللہ علیہ وسلم احد کے میدان سے واپس تشریف لائے تو مدینہ کی عورتیں اور بچے شہر سے باہر استقبال کے لیے نکل آئے. رسول کریم صلی اللہ علیہ وسلم کی اونٹنی کی باگ ایک پرانے اور بہادر انصاری صحابی سعد بن معاذ نے پکڑی ہوئی تھی اور وہ فخر سے آگے چلے آ رہے تھے. شہر کے پاس انہیں اپنی بڑھیا ماں جس کی نظر کمزور ہو چکی تھی، आती मिली। ओद में उसका एक बेटा भी मारा गया था। इस बुढ़िया की आंखों में मोतिया बांध उतर रहा था और उसकी नज़र कमज़ोर हो चुकी थी। वो औरतों के आगे खड़ी हो गई और इधर उधर देखने लगी और मालूम करने लगी कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम कहाँ है। साद बिन मुआज़ ने समझा कि मेरी माँ को अपने बेटे के शहीद होने की खबर मिलेगी तो उसे सदमा होगा, इसलिए उन्होंने चाहा कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम उसे हौसला दिलाएं और तसल्ली दें। इसलिए जो ही उनकी नज़र अपनी वालदा पर पड़ी, उन्होंने कहा, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरी माँ या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरी माँ, यानी दो दफ़ा बताया कि मेरी माँ आ रही है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, माँ रुक के, बड़ा अफसोस है कि तेरा एक लड़का इस जंग में शहीद हो गया है। बुढ़िया की नज़र कमज़ोर थी, इसलिए वो आपके चेहरे को ना देख सकी। वो इधर उधर देखती रही, आखिरकार उसकी नज़र आप सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पर टिक गई। वो आप सल्लल्लाहु अलैहि वसल्लम के करीब आई और कहने लगी, या रसूलुल्लाह, जब मैंने आपको सलामत देख लिया है तो आप समझें कि मैंने मुसीबत को भून कर खा लिया है। अब देखो, वो औरत जिसके बुढ़ापे में असहाय पीरी टूट गया था, किस बहादुरी से कहती है कि मेरे बेटे के गम ने मुझे क्या खाना है, जब रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम जिंदा हैं तो मैं इस गम को भून कर खा जाऊंगी। मेरे बेटे की मौत मुझे मारने का मूजब नहीं होगी, बल्कि ये ख्याल कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम जिंदा हैं और आप सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत के सिलसिले में मेरे बेटे ने अपनी जान दी है, मेरी कुव्वत को बढ़ाने का मूजब होगा। हज़रत मुस्लिम अलैहिस्सलाम ने अहमदी औरतों से पूछा, एक और वाक़या बयान करते हुए इसी तरह का, कि क्या तुम्हारे अंदर दीन का वही जज्बा मौजन है? फिर ये वाक़या बयान करने के बाद अहमदी ख्वातीन को मुखातब करके फरीज़ा तबलीग पर तवज्जो दिलाते हुए फरमाया कि यही वो औरतें थीं जो इस्लाम की इशात और तबलीग में मर्दों के दोष बदोश चलती थी, और यही वो औरतें थीं जिनकी कुर्बानियों पर इस्लामी दुनिया फ़ख्र करती है। तुम्हारा भी दावा है, यानी जो मसीह अलैहिस्सलाम को मानने वाली औरतें हैं, कि तुम्हारा भी दावा है कि तुम हज़रत मसीह अलैहिस्सलाम पर ईमान लाई हो और हज़रत मसीह अलैहिस्सलाम रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के बरूज़ हैं। गोया दूसरे लफ्ज़ों में, तुम सहाबियात की बरूज हो, लेकिन तुम सही तौर पर बताओ कि क्या तुम्हारे अंदर दीन का वही जज्बा मौजन है जो सहाबियात में था? क्या तुम्हारे अंदर वही नूर मौजूद है जो सहाबियात में था? क्या तुम्हारी औलादें वैसी ही नेक हैं जैसी सहाबियात की थीं? अगर तुम गौर करोगी तो तुम अपने आप को सहाबियात से बहुत पीछे पाओगी। फिर उन्होंने फरमाया कि उनकी कुर्बानियाँ जो उन्होंने अपनी जान पर खेल कर कें, अल्लाह ताला को ऐसी प्यारी लगें कि अल्लाह ताला ने बहुत जल्द उनको कामयाबी अता की, और दूसरी कौम में जिस काम को सदियों में ना कर सकें उनको सहाबा और सहाबियात ने चंद सालों के अंदर करके दिखाया। बस अगर तरक्यात देखनी है तो हमें भी वो ईमान पैदा करना होगा, जज्बा पैदा करना होगा और इखलास व वफा पैदा करनी होगी। बाज़ वाक़ियात का गो पहले मुख्तलिफ़ ज़िक्र हो चुका है, जैसे ये जो मैंने वाक़िया बयान किया इसका भी मुख्तलिफ़ हवालों से ज़िक्र हुआ है, लेकिन ये ऐसे वाक़ियात हैं जो बार बार और मुख्तलिफ़ अंदाज़ में सुनकर एक अजीब ईमान की कैफियत और जोश पैदा करते हैं। ख़ास तौर पर जब हज़रत मुस्लिम बयान करते हैं तो एक वसी तनाज़ुर में ये वाक़ियात हमारे सामने आते हैं, सिर्फ वाक़े के तौर पर नहीं। ऐसे ही करूने उला के ख़ातीन के वाक़ियात का ज़िक्र करते हुए एक मौके पर आपने फरमाया कि ओहद का मैदान मदीने से 8-9 मील के फासले पर था। जब मदीने में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की शहादत की खबर पहुंची, तो औरतें बेतहाशा रोती हुई और बिलबिलाती हुई शहर से बाहर निकल आईं और मैदान जंग की तरफ दौड़ पड़ीं। अक्सर औरतों को रास्ते में आप सल्लल्लाहु अलैहि वसल्लम की सलामती की खबर मिल गई और वो वहीं ठहर गई, मगर एक औरत दीवाना वार ओहद तक जा पहुँची। उस औरत का खामद, भाई और बाप ओहद में मारे गए थे, और बाद रवायतों में है कि एक बेटा भी मारा गया था। जब वो मुसलमान लश्कर के करीब पहुँची तो उसने एक सहाबी से दरियाफ्त किया कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है। क्योंकि ख़बर देने वाला रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से मुतमईन था, इसलिए उसने उस औरत से कहा कि बीवी, अफसोस है कि तुम्हारा बाप इस जंग में मारा गया। उस पर उस औरत ने कहा, तुम अजीब हो, मैं पूछती हूँ कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है और तुम ये ख़बर देते हो कि तेरा बाप मारा गया। उस पर उस सहाबी ने कहा, बीबी मुझे अफसोस है कि तेरा खामद भी इस जंग में मारा गया। उस पर उस औरत ने फिर कहा कि मैंने तुमसे अपने खामद के मुतल्लिक दरियाफ्त नहीं किया, मैं ये पूछती हूँ कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है। उस पर उस सहाबी ने उससे फिर कहा, बीबी मुझे अफसोस है कि तेरा भाई भी इस जंग में मारा गया। उस औरत ने बड़े जोश से कहा, मैंने तुमसे अपने भाई के मुतल्लिक दरियाफ्त नहीं किया, मैं तो तुमसे रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के मुतल्लिक पूछ रही हूँ, तुम ये बताओ कि आप सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है। जब लोगों ने देखा कि उससे अपने बाप भाई और खामद की मौत की कोई परवाह नहीं, वो सिर्फ रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की खैरियत दरियाफ्त करना चाहती है, तो उसके सच्चे जज्बात को समझ गए और उन्होंने कहा, बीबी रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम तो खैरियत से हैं। इस पर उसने कहा, मुझे बताओ वो कहाँ हैं, और फिर दौड़ती हुई इस तरफ गई जहाँ रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम खड़े थे, और वहाँ पहुँच कर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने दोज़ाना होकर आपको दामन पकड़ कर कहने लगी, या रसूलुल्लाह, मेरे माँ बाप आप पर कुर्बान हों, जब आप सलामत हैं तो कोई मरे मुझे क्या परवाह है, मुझे तो सिर्फ़ आपकी ज़िंदगी की ज़रूरत थी, अगर आप जिंदा हैं तो मुझे किसी और की वफ़ात का फ़िक्र नहीं। आप फरमाते हैं कि देखो, इस औरत को रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से किस कदर इश्क था। लोग उसे यके बाद दीगरे बाप भाई और खामद की वफ़ात की खबर देते चले गए, लेकिन वो जवाब में हर दफ़ा यही कहती चली गई कि मुझे बताओ कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है। गरज ये भी एक औरत ही थी जिसने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से इस कदर इश्क का मुजाहरा किया। करूने उल्ला की मुसलमान औरतों के बारे में बयान करते हुए आपने फरमाया, फिर जंगे ओहद में ही जंग के बाद के हालात का नक्शा खींचते हुए आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की सीरत और सहाबा और सहाबियात के आपसे इश्क मोहब्बत को बयान करते हुए दिबाशा तफसीर कुरान में आपने यूँ लिखा है कि जब इस्लामी लश्कर वापस मदीने की तरफ लौटा तो उस वक्त तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शहादत और इस्लामी लश्कर की परागंदगी की खबर मदीने पहुँच चुकी थी। मदीने की औरतें और बच्चे दीवानावार ओहद की तरफ दौड़े जा रहे थे, अक्सर को तो रास्ते में खबर मिल गई और वो रुक गए, मगर बनू दिनार कबीले की एक औरत दीवानावार आगे बढ़ते हुए ओहद तक जा पहुँची। जब वो दीवानावार ओहद के मैदान की तरफ जा रही थी, उस औरत का खामद और भाई और बाप ओहद में मारे गए थे, और बाद रवायतों में एक बेटा भी मारा गया था, पहली रवायत ही है। जब उसे उसके बाप के मारे जाने की खबर दी गई तो उसने कहा, मुझे बताओ कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है। क्योंकि ख़बर देने वाले रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से मुतमईन थे, वो बारी बारी उसके भाई और खामद और बेटे की मौत की खबर देते चले गए, मगर वो यही कहती चली गई, माफ़ा आला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि अरे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया। बज़ाहिर ये फ़िक्रा गलत मालूम होता है, आप फरमाते हैं ये फ़िक्रा गलत मालूम है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया, और इसी वजह से मौरखों ने लिखा है कि उसका मतलब ये था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से क्या हुआ, यानी वो दूसरी तरफ ले गए। लेकिन हकीकत ये है, आप फरमाते हैं, लेकिन ये हकीकत ये है कि ये फ़िक्रा गलत नहीं, बल्कि औरतों के मुहावरा के मुताबिक बिल्कुल दुरुस्त है। औरत के जज्बात बहुत तेज़ होते हैं और वो बसा अवकात मुर्दों को ज़िंदा समझकर कलाम करती है। जैसे बाज़ औरतों के खामद या बेटे मर जाते हैं तो उनकी मौत पर उनसे मुखातब होकर वो इस किस्म की बातें करती रहती हैं कि मुझे किस पर छोड़े चले जा रहे हो, या बेटा इस बुढ़ापे में मुझसे क्यों मुँह मोड़ लिया। ये शिद्दत गम में फितरत इंसानी का एक नहायत लतीफ़ मुजाहरा होता है। इसी तरह रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात की खबर सुनकर उस औरत का हाल हुआ था। वो आपको फौजशुदा मानने के लिए तैयार न थी और दूसरे इस ख़बर की तरदीद भी नहीं कर सकती थी, इसलिए शिद्दत गम में ये कहती जाती थी कि अरे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये क्या किया, यानी ऐसा वफादार इंसान हमको ये सदमा पहुँचाने पर क्यों कर राज़ी हो गया। जब लोगों ने देखा कि उसे अपने बाप भाई और खामद की कोई परवाह नहीं, तो वो उसके सच्चे जज्बात को समझ गए और उन्होंने कहा कि फ़लाने की अम्मा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो जिस तरह तू चाहती है खुदा के फज़ल से खैरियत से हैं। इस पर उसने कहा मुझे दिखाओ वो कहाँ है। लोगों ने कहा आगे चली जाओ। वो आगे खड़े हैं। वो औरत दौड़ कर आप तक पहुँची, आपके दामन को पकड़ कर बोली या रसूलुल्लाह मेरे माँ बाप आप पर कुर्बान हों, जब आप सलामत हैं तो कोई मरे मुझे कोई परवाह नहीं। आप फरमाते हैं देखो मर्दों ने जंग में वो नमूना ईमान का दिखाया और औरतों ने ये नमूना इखलास का दिखाया जिसकी मिसाल मैंने अभी बयान की है। ईसाई दुनिया मरियम मगदलीनी और उसके साथी औरतों की इस बहादुरी पर खुश हैं कि वो मसीह की कब्र पर सही सुबह के वक्त दुश्मनों से छुप कर पहुँची थी। मैं उनसे कहता हूँ कि आओ और ज़रा मेरे महबूब के मुखलिसों और फिदाइयों को देखो कि किन हालतों में उन्होंने उसका साथ दिया और किन हालतों में उन्होंने तौहीद के झंडे को बुलंद किया। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम चौदा को दफन करके मदीना वापस गए तो फिर औरतें और बच्चे शहर से बाहर इस्तकबाल के लिए निकल आए। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी की बाग 7 दिन मुआज मदीना के रईस ने पकड़ी हुई थी, पहले बयान हुआ है वाकया, और फ़ख्र से आगे आगे दौड़े जाते थे। शायद दुनिया को ये कह रहे थे कि देखा हम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को खैरियत से अपने घर वापस ले आए। यह अपना अंदाज़ है एक बयान का। शहर के पास उन्हें अपनी बुढ़िया माँ जिसकी नज़र कमज़ोर हो चुकी थी आती ही मिली। ओहद में उसका एक बेटा अमर बिन मुआज़ भी मारा गया था जिसकी तफसील पहले बयान की है मैंने। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया माई मुझे तुम्हारी बेटी की शहादत पर तुमसे हमदर्दी है। जब उसको देखा इस पर नेक औरत ने कहा हजूर जब मैंने आपको सलामत देख लिया तो समझो कि मैंने मुसीबत को भून कर खा लिया। मुसीबत को भून कर खा लिया क्या अजीब मुहावरा है, मोहब्बत के कितने गहरे जज्बात पर दलालत करता है। गम इंसान को खा जाता है। वो औरत जिसके बुढ़ापे में उसका असाए पीरी टूट गया था किस बहादुरी से कहती है कि मेरे बेटे के गम ने मुझे क्या खाना है, जब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिंदा हैं तो मैं इस गम को खा जाऊंगी। मेरे बेटे की मौत मुझे मारने का मुजब नहीं होगी बल्कि ये ख्याल कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए उसने जान दी मेरी कुव्वत के बढ़ाने का मुजब होगी। ये जज्बा है। तो मुस्लिम फरमाते हैं कि अंसार को फिर हक में दुआ देते हुए और अपने जज्बात का इजहार करते हुए कि ए अंसार मेरी जान तुम पर फिदा हो, तुम कितना सवाब ले गए। मदीने के मुनाफिकीन और यहूद का तर्ज अमल और हज़रत उमर के जोश पर जो उनके रवैये के ख़िलाफ़ था, आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का क्या उसवा था। लिखा है कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ग़ज़वा उहद के बाद मदीने पहुँचे तो मुनाफिकीन और यहूद खुशियाँ मनाने लगे और मुसलमानों को बुरा भला कहने लगे और कहने लगे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बादशाहत के तलबगार हैं नऊज़ बिल्लाह, और आज तक किसी नबी ने इतना नुकसान नहीं उठाया जितना इन्होंने उठाया। खुद भी ज़ख्मी हुए और उनके सहाबा भी ज़ख्मी हुए और कहते थे कि अगर तुम्हारे वो लोग जो कत्ल हुए हमारे साथ रहते तो कभी कत्ल ना होते। हज़रत उमर ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मुनाफिकीन के कत्ल की इजाज़त चाही जो इस तरह ये बातें कर रहे थे यानी मुनाफिकीन, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या वो इस शहादत का इजहार नहीं करते कि अल्लाह के सिवा कोई मबूद नहीं, ला इलाहा इल्लल्लाह नहीं पढ़ते और मैं अल्लाह का रसूल हूँ और मोहम्मद रसूलुल्लाह नहीं कहते। कलमा तो पढ़ते हैं, फरमाया कि कलमा तो पढ़ते हैं ना ये लोग। इस पर हज़रत उमर ने अर्ज़ किया क्यों नहीं, यकीनन पढ़ते हैं, ये तो कहते हैं लेकिन मुनाफ़काना बातें भी कर रहे हैं साथ। हज़रत उमर ने कहा लेकिन ये तलवार के खौफ से इस तरह कहते हैं, साथ ये भी कहा हज़रत उमर ने कि तलवार के खौफ से इस तरह करते हैं। کلمہ پڑھ رہے ہیں یا محمد رسول اللہ کہہ رہے ہیں. بس ان کا معاملہ ظاہر ہو گیا اب, اور اب جب ان کے دل کی بات نکل گئی ہے اور اللہ نے ان کے کینوں کو ظاہر کر دیا ہے تو پھر ان سے انتقام لینا چاہیے, ان کو سزا دینی چاہیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے اس کے قتل سے منع کیا گیا ہے جو اس شہادت کا اظہار کرے, جو لا الہ الا اللہ محمد رسول اللہ کہے, مجھے اس کے قتل سے منع کیا گیا ہے. جس نے یہ کلمہ پڑھ لیا, مجھے ایسے شخص کے قتل سے منع کیا گیا ہے. یہ ان نام نہاد علماء کا منہ بند کرنے کے لیے بھی کافی ہے جو احمدیوں کے بارے میں, باوجود اس کے کہ احمدی دل سے یہ کلمہ پڑھتے ہیں اور منافقت کی ہلکی سی بھی وہ ہمارے اندر نہیں ہے, یہ لوگ کہتے ہیں علماء کہ یہ کافر ہیں اور ان کا قتل جائز ہے, اور بادشاہتیں اسی طرح ہوئی ہیں. یہی علماء ہیں, یہ نام نہاد علماء جنہوں نے اسلام کو بدنام کیا ہوا ہے. احد کے شہداء کے جنازے کے پڑھنے کے بارے میں مختلف روایات ہیں, انہوں میں بیان بھی کر چکا ہوں, لیکن یہاں صحیح بخاری کے حوالے سے ذکر کرنا چاہتا ہوں, جس سے غزوہ احد میں شامل ہونے والے صحابہ کرام کے مقام و مرتبہ اور آن حضرت صلی اللہ علیہ وسلم کی ان کے لیے دعا کا پتہ چلتا ہے. حضرت عقبہ بن عامر بیان کیا, عامر نے بیان کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے 8 سال بعد احد کے شہیدوں پر نماز جنازہ پڑھی. زندوں اور مردوں کو الوداع کرنے والے کی طرح. اس کے بعد آپ ممبر پر چڑھے اور فرمایا, میں تمہارے آگے پیش رہا ہوں گا اور میں تم پر گواہ ہوں گا, اور تم سے ملنے کی جگہ حوض ہے اور میں اسے اپنے اس کھڑے ہونے کی جگہ سے دیکھ رہا ہوں, اور تمہارے متعلق مجھے یہ ڈر نہیں کہ تم شرک کرو گے, لیکن مجھے تمہارے متعلق دنیا کا ڈر ہے, تم اس کے لیے ایک دوسرے کا مقابلہ کرنے لگو. اور بعد کے واقعات نے ثابت بھی کیا کہ یہ ڈر بھی صحیح تھا آپ کا, صلی اللہ علیہ وسلم کا. حضرت ابن عباس بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جب تمہارے بھائی احد میں شہید ہوئے, اللہ نے ان کی روحوں کو سبز پرندوں کے پیٹ میں رکھا, وہ جنت کی نہروں پر اترتے, اس کے پھل کھاتے اور عرش کے سائے میں لٹکی ہوئی سونے کی کندیلوں میں بسیرا کرتے. جب انہوں نے اپنی پسند اور مرضی کا کھا لیا اور پی لیا اور اپنی مرضی کا آرام کیا, انہوں نے کہا, ہمارے بھائیوں کو کون پہنچائے گا کہ ہم جنت میں زندہ ہیں اور ہمیں رزق دیا جاتا ہے تاکہ وہ جہاد سے بے رغبتی نہ کریں اور جنگ کے وقت کیل کانٹے سے نہ لیں. تو اللہ سبحانہ وتعالیٰ نے کہا, میں تمہاری طرف سے ان کو پہنچا دیتا ہوں. فرمایا, پھر اللہ نے یہ آیت نازل کی, ولا تعصبن الذین قتلوا فی سبیل اللہ امواتا, وہ لوگ جو اللہ کی راہ میں مارے گئے ہیں ان کو مردہ نہ سمجھو. یہ تو ہر بات پہ بعض دفعہ مفسرین لکھنے والے یا بعض حدیث بیان کرنے والے بھی کہہ دیتے ہیں کہ ضروری نہیں ہے کہ آیت کی وجہ نزول یہی ہو. اس سے پہلے بھی ہر شہید کے بارے میں, بدر کے شہداء کا بہت بڑا مقام تھا ان کے بارے میں بھی, بلکہ سورہ بقرہ میں بھی یہ آیت ہے. پھر ایک روایت ملتی ہے, حضرت جابر بن عبداللہ بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ جب مجھے شہداء احد یاد آتے ہیں تو خدا کی قسم مجھے یہ خواہش ہوتی ہے کہ کاش میں بھی اپنے ساتھیوں کے ہمراہ پہاڑ کے درے میں ہی رہ گیا ہوتا. آپ فرمایا کرتے تھے کہ میں ان کے ساتھ شہید ہو جاتا. عبداللہ بن ابی فروا اپنے والد سے روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے احد کے شہداء کی قبروں کی زیارت کی تو فرمایا, اللہم انا عبدک و نبیک یشہد ان ہؤلاء شہداء و انہ من زارہم و سلم علیہم الی یوم القیامۃ ردوا علیہ. اے اللہ, بے شک میں تیرا بندہ اور نبی گواہی دیتا ہوں کہ یہ لوگ شہید ہیں, اور جو ان کی زیارت کرے اور قیامت کے دن تک ان پر سلام بھیجے تو وہ اس کا جواب دیں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے جنگ احد کے شہداء کے لیے فرمایا, ہؤلاء اشہد علیہم, یہ وہ لوگ ہیں جن کا میں گواہ ہوں. حضرت ابو بکر صدیق رضی اللہ عنہ نے عرض کیا کہ یا رسول اللہ, کیا ہم ان کے بھائی نہیں ہیں؟ ہم مسلمان ہوئے جیسے وہ مسلمان ہوئے, اور ہم نے جہاد کیا جیسے انہوں نے جہاد کیا. آپ نے فرمایا, ہاں, مگر مجھے معلوم نہیں کہ میرے بعد تم کیا کرو گے. تو حضرت ابو بکر رونے لگے اور عرض کیا گیا, ہم آپ کے پاس زندہ رہیں گے. اس غم سے ہی حضرت ابو بکر رونے لگ گئے کہ شاید ہماری زندگی آن سے سب سے زیادہ لمبی ہے. عباد بن ابی صالح سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم ہر سال کے شروع میں شہداء احد کی قبروں کی زیارت کو تشریف لے جاتے تو آپ فرماتے, السلام علیکم بما صبرتم فنعم عقبی الدار, سلامتی ہو تم پر, بس ہو اس کے جو تم نے صبر کیا, بس کیا ہی اچھا ہے گھر انجام, گھر کا انجام. راوی کہتے ہیں کہ پھر حضرت ابو بکر اور ان کے بعد حضرت عمر اور حضرت عثمان بھی ان کی زیارت کرنے جاتے تھے. حضرت مرزا بشیر احمد صاحب نے بیان کیا کہ زمانہ وفات کے قریب آ حضرت صلی اللہ علیہ وسلم نے خاص طور پر شہداء احد پر جنازے کی نماز ادا کی اور بڑے درد دل سے ان کے لیے دعا فرمائی. آپ احد کے شہداء کو خاص محبت اور احترام سے دیکھتے تھے. ایک دفعہ آپ احد کے شہداء کے قبروں کے پاس سے گزرے تو فرمایا, یہ وہ لوگ ہیں جن کے ایمان کا میں شاہد ہوں. حضرت ابو بکر نے عرض کیا, یا رسول اللہ, کیا ہم ان کے بھائی نہیں ہیں؟ کیا ہم نے انہیں کی طرح اسلام قبول نہیں کیا؟ کیا ہم نے انہیں کی طرح خدا کے رستے میں جہاد نہیں کیا؟ آپ نے فرمایا, ہاں, لیکن مجھے کیا معلوم ہے کہ میرے بعد تم کیا کرو گے. اس پر حضرت ابو بکر رو پڑے اور بہت روئے اور عرض کیا, یا رسول اللہ, کیا ہم آپ کے پاس زندہ رہ سکیں گے؟ یہ تصوری ہمیں مارنے والا ہے. پھر لکھتے ہیں کہ صحابہ بھی احد کے شہداء کی بڑی عزت کرتے تھے اور احد کی یاد کو ایک مقدس چیز کے طور پر اپنے دلوں میں تازہ رکھتے تھے. چنانچہ ایک دفعہ حضرت صلی اللہ علیہ وسلم کی وفات کے بعد حضرت عبد الرحمن بن عوف کے سامنے افطاری کا کھانا آیا جو غالباً کسی قدر پرتکلف تھا. اس پر انہیں احد کا زمانہ یاد آ گیا جب مسلمانوں کے پاس اپنے شہداء کو کفنانے کے لیے کپڑے تک نہیں تھے اور وہ ان کے بدنوں کو چھپانے کے لیے گھاس کاٹ کاٹ کر ان پر لپیٹتے تھے. اور اس یاد نے عبد الرحمن بن عوف کو ایسا بے چین کر دیا کہ وہ بیتاب ہو کر رونے لگ گئے اور کھانا چھوڑ کر اٹھ کھڑے ہوئے, حالانکہ وہ روزے سے تھے. شہداء احد کے علاوہ یقین سے دلجوئی کے واقعات اور شہداء کے بچوں سے محبت کے اظہار کا بھی ذکر ملتا ہے. حضرت بشر کے والد حضرت اقربہ کا ذکر جنگ احد کے شہداء میں بیان ہوا ہے. بعض نے حضرت بشر کا نام بشیر بھی بیان کیا ہے. جب اقربہ شہید ہو گئے تو ان کے بیٹے بشر ان کے پاس بیٹھے رو رہے تھے. رسول اللہ صلی اللہ علیہ وسلم وہاں سے گزرے تو آپ نے فرمایا, اسکت اما ترزا نقونہ انا ابو کا و عائشہ تو اموک, چپ ہو جاؤ, کیا تم اس بات پر خوش نہیں کہ میں تمہارا باپ بن جاتا ہوں اور عائشہ تمہاری ماں بن جاتی ہے؟ بشر نے کہا, کیوں نہیں, میں بالکل راضی ہوں. ان کا پرانا نام بہیر تھا, آپ صلی اللہ علیہ وسلم نے ان کا نام بشیر رکھ دیا. ان کی زبان میں لکنت تھی, آپ صلی اللہ علیہ وسلم نے ان کے منہ پر دم کیا, لکنت جاتی رہی. رسول اللہ صلی اللہ علیہ وسلم ان کے سر پر اپنا دست مبارک بھی پھیرا. جب وہ عمر رسیدہ ہو گئے تو سارا سر سفید ہو گیا, مگر جس جگہ آپ نے اپنا دست مبارک پھیرا تھا اس جگہ کے بال بدستور کالے ہی رہے. انہوں نے لمبی عمر پائی, فلسطین میں 85 ہجری میں فوت ہوئے. حضرت عبداللہ بن حضرت جابر بن عبداللہ سے دلجوئی کا واقعہ ملتا ہے. حضرت جابر بن عبداللہ بیان کرتے ہیں کہ مجھے رسول اللہ صلی اللہ علیہ وسلم ملے تو آپ نے فرمایا, اے جابر, کیا بات ہے, میں تمہیں غمگین دیکھ رہا ہوں. میں نے عرض کیا, یا رسول اللہ صلی اللہ علیہ وسلم, میرے والد غزوہ احد میں شہید ہو گئے اور وہ قرض اور اولاد چھوڑ گئے ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا میں تمہیں اس چیز کی خوشخبری نہ دوں جس سے اللہ نے تمہارے والد سے ملاقات کی ہے؟ میں نے عرض کی یا رسول اللہ ضرور دیں. آپ نے فرمایا اللہ نے کسی سے کلام نہیں کیا مگر پردے کے پیچھے سے. جس سے بھی اللہ تعالیٰ نے کلام کیا پردے کے پیچھے سے کیا, لیکن اللہ تعالیٰ نے تمہارے والد کو زندہ کیا اور پھر ان سے آمنے سامنے ہو کر کلام کیا اور فرمایا اے میرے بندے مجھ سے مانگ کے میں تجھے دوں. انہوں نے عرض کی کہ اے میرے رب مجھے دوبارہ زندہ کر دے تاکہ میں تیری راہ میں دوبارہ قتل کیا جاؤں. ایک روایت میں ہے کہ اس موقع پر حضرت عبداللہ نے عرض کی کہ اے میرے رب میں نے تیری عبادت کا حق ادا نہیں کیا, میری تمنا ہے کہ تو مجھے دوبارہ دنیا میں بھیج تاکہ میں تیرے نبی صلی اللہ علیہ وسلم کے ساتھ ہو کر تیری راہ میں لڑوں اور تیری راہ میں دوبارہ مارا جاؤں. اس پر اللہ تعالیٰ نے فرمایا کہ میں یہ فیصلہ کر چکا ہوں کہ جو ایک بار مر جائے وہ دنیا میں دوبارہ نہیں لوٹائے جائیں گے. حضرت عبداللہ بن عمر نے اللہ تعالیٰ عرض کی کہ اے میرے رب میرے پیچھے رہنے والوں تک یہ بات پہنچا دے. اس موقع پر پھر اللہ تعالیٰ نے یہ آیت نازل فرمائی کہ ولا تحسبن الذین قتلوا فی سبیل اللہ امواتا بل احیاء عند ربہم یرزقون, یعنی جو اللہ کی راہ میں مارے گئے تم انہیں ہرگز مردہ نہ سمجھو بلکہ وہ تو زندہ ہیں, انہیں ان کے رب کے ہاں رزق عطا کیا جا رہا ہے. بہرحال جیسا کہ پہلے بھی میں نے کہا یہ صحیح ہے کہ نہیں کہ یہ آیت کی وجہ نزول ہے یا نہیں, لیکن یہ بات بہرحال صحیح ہے کہ شہداء زندہ ہیں جو مرنے کے بعد ہی بھی جنت کے اعلیٰ درجوں اور مقام, مرنے کے فوراً بعد ہی جنت کے اعلیٰ درجے اور مقام پا لیتے ہیں. اللہ تعالیٰ کے حضرت عبداللہ بن عمر سے مکالمہ والے واقعے کی تفصیل حضرت خلیفہ مسیح رابع نے اپنی ایک تقریر میں بیان کی تھی کہ آن صلی اللہ علیہ وسلم کی سیرت کے حوالے سے جس میں آپ صلی اللہ علیہ وسلم سے تعلق کا اظہار ہوتا ہے اور صحابہ کی آپ سے محبت اور اللہ تعالیٰ کی ان پر پیار کی نظر کس طرح پڑتی تھی, یہ بیان کرتے ہوئے کہتے ہیں کہ اس واقعے میں طرح طرح کے حسن کوٹ کوٹ کر طرح طرح کا حسن کوٹ کوٹ کر بھرا ہوا ہے اور جس کروٹ سے اسے دیکھیں یہ ایک نئی رانائی دکھاتا ہے من جملہ اور امور کے. اس سے ہمیں پتہ چلتا ہے کہ کس طرح مسلسل آ حضور صلی اللہ علیہ وسلم کا رابطہ اپنے رب سے قائم تھا, بندوں پر بھی نظر شفقت فرما رہے تھے اور رب سے بھی دل ملا رکھا تھا. ایک پہلو اپنے صحابہ پر جھکا ہوا تھا, دوسرا پہلو رفیق اعلیٰ سے پہم وابستہ اور پیوستہ تھا. وہ وجود جو امن کی حالت میں کہ افق کے اعلیٰ پر فائد رہا, جنگ کی حالت میں بھی ایک لمحہ اس سے لگنا ہوا. ایک نگاہ میدان حرب کی نگران تھی تو دوسری جمال یار کے نظارے میں مصروف تھی. ایک کان رحمت سے صحابہ کی طرف جھکا ہوا تھا تو دوسرا ملائے اعلیٰ سے اپنے رب کا شیریں کلام سننے میں مصروف تھا. دستے باکار تھا تو دل با یار. آپ صلی اللہ علیہ وسلم صحابہ کی دلداری فرماتے تھے تو خدا آپ کی دلداری فرما رہا تھا. عبداللہ بن عمر کی قلبی کیفیت کی خبر دے کر دراصل اللہ تعالیٰ آپ کو یہ پیغام دے رہا تھا کہ اے سب سے بڑھ کر مجھ سے محبت کرنے والے, دیکھ تیرا بھی کیسا عشق ہم نے اپنے عارف بندوں کے دل میں بھر دیا ہے کہ عالم گزراں سے گزر جانے کے بعد بھی تیرا خیال انہیں ستاتا ہے. وہیں مقابلہ کیا تھا کہ میں آنس علم کے ساتھ جا کے دوبارہ لڑوں دشمن کے خلاف, ستاتا ہے اور تجھے میدان جنگ میں تنہا چھوڑ کے چلے جانے پر کس درجہ کبیدہ خاطر ہے. تیرے مقابل پر انہیں جنت کی بھی حرص نہیں رہی, ان کی جنت تو بس یہی ہے کہ تیز تلواروں سے بار بار کاٹے جائیں مگر تیرے ساتھ رہیں, پھر تیرے ساتھ رہیں, پھر تیرے ساتھ رہیں. باقی انشاءاللہ آئندہ پیش کروں گا. فلسطین اور دنیا کے حالات کے لیے بھی دعائیں جاری رکھیں, بد سے بدتر حالات ہوتے چلے جا رہے ہیں. خدشہ ہے کہ ایران پہ بھی حملہ ہو اور پھر جنگ مزید پھیلے. اللہ تعالیٰ رحم فرمائے. یمن میں کچھ اسیران کی رہائی ہوئی ہے خبر آئی ہے, بلکہ اکثریت کی رہائی ہو گئی ہے کل ہی. باقی جو چند رہ گئے ہیں unki rehai ke liye bhi dua kare Allah taala ahkam ke dil Allah taala unki taraf se saaf kare khaas taur pe mujhe ek khatoon sadr lajna hai wo asiri mein hai unki jald rehai ke samaan Allah taala farmaye namaz ke baad main do janaza ghaib bhi padhaunga pehla isme hai zikr جو جنازہ ہے ان کا تھوڑا ذکر کر دوں کہ مکرم مصطفیٰ احمد خان صاحب جو حضرت نواب عبداللہ خان صاحب اور حضرت نواب تلویز بیگم صاحبہ کے بیٹے تھے گزشتہ دنوں وفات پا گئے انا للہ و انا الیہ راجعون آپ حضرت مسیح علیہ السلام کے سب سے چھوٹے نواسے تھے سب سے چھوٹی بیٹی ام تلویز بیگم صاحبہ کے بیٹے سے سب سے چھوٹے بیٹے تھے اس طرح آپ حضرت مسیح علیہ السلام کے سب سے چھوٹے نواسے تھے اللہ تعالیٰ کے فضل سے موسی تھے 1966 میں سوئی نارتھن گیس کمپنی میں بطور سینئر جنرل مینیجر ملازمت شروع کی اور اس کے بعد پھر ریٹائرمنٹ کے بعد بھی دوبارہ اس کمپنی کے ڈائریکٹر بن گئے 74 میں حالات خراب ہوئے تو کمپنی نے آپ کو بالکل ایک طرف کر دیا اور جو اچھا صحیح کام تھا وہ نہیں دیتے تھے اس پر انہوں نے حضرت خلیفہ مسیح ثالث رحمۃ اللہ سے مشورہ کیا تو انہوں نے فرمایا کہ حالات درست ہو جائیں گے فکر نہ کرو اور تم نے ادھر ہی رہنا ہے اور پھر بعد میں اللہ تعالیٰ نے فضل فرمایا اور ان کے حق میں پھر حالات ہوئے بڑا غریبوں کا خیال رکھنے والے تھے رشتے نبھانے والے تھے ان کی اہلیہ نے لکھا ہے دو شادیاں تھیں پہلی شادی ان کی ہوئی ان کی اہلیہ وفات پا گئی تھیں تو دوسری شادی پھر انہوں نے کی ان کی چھوٹی بہن سے جو پہلے ان کے بھی بچے تھے ان بچوں کو بھی انہوں نے بڑے اپنے بچوں کی طرح رکھا اور اپنی بہنوں کی تحریک پر یہ دوسری شادی انہوں نے کی اور پھر خوب نبھایا دوسری شادی کو بھی یہ لکھتی ہیں ان کی اہلیہ دوسری اہلیہ بھی پہلی بیوی کی چھوٹی بہن تھیں غیر اور پہلے شادی شدہ تھیں ان کی دو بچے بیٹیاں بھی تھیں جیسا کہ میں نے کہا پھر طلاق ہو گئی پھر کافی دیر انہوں نے بچیوں کو خود پالا لیکن بہرحال پھر شادی ان سے ہوئی یہ لکھتی ہیں کہ غیر مسلموں سے بھی اس میں سلوک بہت تھا ایک ہندو بچہ تھا سندھ میں اس کی تعلیم کا خرچ اٹھایا اور اسے پڑھایا لکھایا اور یہاں تک پڑھایا کہ وہ اسسٹنٹ کمشنر بن گیا اور ہمیشہ یہی کہتا تھا کہ مجھے یہ مصطفیٰ خان صاحب کی وجہ سے یہ مقام ملا ہے بھارت تو اللہ کا فضل تھا بہت غریب پرورٹ تھے اپنے والدین کے نام سے نصرت آباد فارم میں ایک ٹرسٹ بھی بنایا تھا جو ان کے والد کی طرف سے وراثت ملا تھا فارم زمینوں کے ساتھ ہی کلینک بنایا ہوا تھا اور باقاعدگی سے فری میڈیکل کیمپ بھی وہاں منعقد ہوتے تھے ڈاکٹر عبد المنان شہید صاحب بھی اس میڈیکل کیمپ میں جایا کرتے تھے کلینک کے لیے کبھی کسی سے مطالبہ نہیں کیا باہر سے اپنے ذرائع سے ہی خرچ پورا کرتے تھے اس کا مہمان نوازی بھی بہت تھی میں ان کے والد صاحب حضرت عبداللہ خان صاحب بھی بہت مہمان نواز تھے ان سے اسی کی طرف سے آئی ہے بچوں سے بھی بہت پیار کا رشتہ تھا ہر رشتہ بہت اچھی طرح نبھایا ان کی دوسری اہلیہ نے لکھا ہے ان کے دوسری اہلیہ کے بچوں بیٹیوں کو بھی اپنی بیٹیوں کی طرح ان کا خیال رکھا بچوں کو سمجھانے میں اگر سختی کرنی پڑے تو کرتے تھے لیکن پھر بات سمجھاتے بھی تھے ڈاکٹر خالد تسلیم صاحب جو ان کے بھانجے ہیں یہ کہتے ہیں انتہائی نافع الناس انسان تھے سوئی گیس کے محکمے میں اچھے عہدے پر فائز تھے اور کسی کو کوئی کام پڑتا تو اس کو انکار نہیں کیا کرتے تھے خاص طور پر غریبوں کا بہت خیال رکھتے تھے کہتے ہیں میاں مرزا حنیف صاحب نے کہا ایک دفعہ इनके पास किसी गरीब आदमी को किसी काम के लिए भेजो तो वो काम ज़रूर कर देते हैं उसका। रबा में भी बहुत सारे गरीब घरों में सूई गैस लगवाने में उन्होंने काफ़ी मदद की है। 35 साल पहले उन्हें कैंसर का मर्ज लाग हो गया था, बड़ा ऑपरेशन भी करना पड़ा, उसकी रोज़मर्रा की ज़िंदगी में उनकी काफ़ी मुश्किलात भी पेश थी, लेकिन इसके बावजूद वो शहादत नहीं गई इनके चेहरे से। मेहमान नवाजी और लोगों के काम आने में कोई फ़र्क नहीं आया। हल्का अहबाब भी इनका बहुत वसी था, जमात के मुखालफीन भी इनकी बहुत इज्जत और एहतराम करते थे और उनसे मिलते थे, क्योंकि एहसान करने वाले थे, हर एक पे एहसान करते थे, कोशिश में रहते थे किसी का एहसान न लें बल्कि दूसरे को ज़ेरे एहसान करें, और अगर कभी कोई कर भी देता था थोड़ा सा एहसान तो उसके फिर बड़े ममनूने एहसान रहते थे। मैंने भी इनमें सब खूबियाँ देखी हैं, गरीब परवर भी थे, बेहतरीन बेटे थे जिन्होंने सबसे बढ़कर अपनी माँ की खिदमत की, बहन भाइयों में सबसे छोटा होने के बावजूद सबसे बड़ा बनकर दिखाया। विरासत की ज़मीन का मुश्तरका इंतज़ाम इनकी वालदा ने हज़रत नवाब तुलुज़ बेगम साहब इनके सपुर्द किया, तो उसे भी इन्होंने बहुत आला तरीके से इसमें इंतजामी काम किए और उसको फार्म को बहुत ऊँचा कहीं से कहीं पहुँचा दिया। इस वजह से इनके बहन भाई भी आप पर बहुत एतमाद करते थे। इसके अलावा वहाँ के गरीब मज़दूरों का भी बहुत ख्याल रखा करते थे। बहरहाल बहुत अच्छे खावन, बहुत अच्छे बेटे, बहुत अच्छे बाप और भाई थे। अल्लाह ताला इनसे मफ़रत और रहम का सलूक फरमाए। दूसरा जनाजा है जो पढ़ूंगा गायब, वो है डॉक्टर मीर दाऊद अहमद साहब मरहूम का, अमेरिका में थे ये। गुज़श्ता दिनों इनकी वफ़ात हुई है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। डॉक्टर मीर मुश्ताक अहमद साहब और बिल्किस बेगम साहब के बेटे थे। इनकी शादी मुकर्रम अमतुल बसीर साहिबा से हुई, जो मियाँ अब्दुर्रहीम अहमद साहब और साहिबजादी अमतुल रशीद बेगम साहिबा की बेटी थी। साहिबजादी अमतुल रशीद बेगम हज़रत मुस्लिम मौऊद की बेटी थी, इस तरह हज़रत मुस्लिम मौऊद अलैहिस्सलाम की पोती, और ये पुरनवासी बनी। हज़रत हकीम मौलवी नूरुद्दीन साहिब खलीफत मसीह अव्वल की साहिबजादी अमतुल रशीद साहिबा खलीफत मसीह अव्वल की नवासी थी। डॉक्टर दाऊद साहब ने यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी लाहौर से ग्रेजुएशन की, फिर अमेरिका चले गए, वहाँ से इन्होंने पीएचडी की, इसके बाद वर्ल्ड बैंक में मुलाजमत की। 35 साल तक खदमात सर अंजाम देते रहे, बहसीत सीनियर डेवलपमेंट प्रोफेशनल और बतौर इंतहाई आला सलाहियत के प्रैक्टिशनर के आपने मुख्तलिफ ममालिक में बिलखसूस एशिया में बड़े पैमाने पर बैनुल अक़वामी तरक्यात और तरक्याती मनसूबों पर काम किया। अमरीका की जमात के भी शुरू के मेम्बरों में से थे। 1970 की दिहाई में लंगर खाने की टीम में भी अपनी ड्यूटी दिया करते थे, बावजूद इसके के आला अफसर थे। इसके अलावा कई साल तक नेशनल सेक्रेटरी जदाद अमेरिका के तौर पर भी काम जा लाए, हमेशा नहायत जोश और दीनी जज्बे से काम किया करते थे। मस्जिद बैतुल रहमान की तमीर और ख़ास तौर पर तौसी के काम में इन्होंने बहुत काम किया है। बावजूद इसके के बड़े अच्छे अहदे पर फायज थे, बड़ी आजी से जमाती खिदमत अंजाम दिया करते थे। चीन में भी रहे हैं, उस वक्त के मुरबी ने मुझे लिखा जो वहाँ तलीम हासिल कर रहे थे कि नामसाद हालात के बावजूद इस्लाम का पैगाम पहुँचाने की कोशिश करते रहते थे चीन में भी। नहायत आजाना तबीयत के मालिक थे, हर छोटे बड़े से तवाज़ और खुशसलूबी से खुश दिली से मिलते थे, हतुलवसा हर मुमकिन माली इमदाद करने की भी तैयार रहते थे। मेहमान नवाजी इनका ख़ास वस्ता, अपनों और गैरों को शफकत बिला इम्तियाज़ थी। अल्लाह ताला मरहूम से मफ़रत और रहम का सलूक फरमाए। Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi wa na'udhu billahi min shururi anfusina wa min sayyi'ati a'malina man yahdihillahu fala mudilla lahu ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله ونشهد ان محمدا عبده ورسوله عباد الله رحمكم الله ان الله يامر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر